أعوذ بالله من الشيطان الرجيم. بسم الله الرحمن الرحيم وبه نستعين. وصلى الله على جميع الأنبياء والمرسلين لا سيما خاتمهم وأفضلهم وأخصهم محمد المصطفى صلى الله عليه وآله وسلم وعلى أئمة الهداة الطيبين الطاهرين المعصومين المدومين لا سيما بقية الله في الأرضين إمام زماننا الإمام المهدي هذه الأمة كل التسلم.
اللهم صل على محمد
ولعنة الدائم على أعدائهم ومنكري فضائلهم ومناقبهم وغاصبي حقوقهم ومنسبهم ومناسبهم. أما بعد، قال الله تعالى في القرآن الحكيم في سورة الرحمن وسور أخرى: كل شيء هالك إلا وجهه أو كل شيء فان ويبقى وجه ربك ذو الجلال والإكرام. صلوات على محمد
وعلى آله. اللهم صل على محمد وعلى محمد.
سب سے پہلے تو آپ سب کو بہنوں اور بھائیوں کی خدمت میں اور پھر سب ہم مل کر جو ہے اپنے مولا اور آقا مالک زمین و زمان وارث توحید و نبوت اور ولی اللہ اس زمین پر جو خدا کی حجت ہے، اس زمین پر جو بقیت اللہ ہے، اس زمین پر جو تکوین اور کون سے لے کر تشریح تک اختیار و اختیار کامل و اکمل و اتم رکھتا ہے اور جس کے وجود مبارک کی موجودگی کی وجہ سے زمین و زمان اپنے گردش کو جاری رکھے ہوئے ہیں اور پروردگار عالم کی رحمت مسلسل برس رہی ہے، اس کے حضور جو ہے انہی جیسے ایک اور آسمان امامت اور ولایت کے ایک روشن ستارے، بلکہ ایک نہیں دو روشن ستاروں، اور اسی طرح جو ہے وفا کے علمدار اور وفا کے سردار، جو ابھی شعر میں بھی کہہ رہے تھے غازی عباس علمدار، ان کی جو ہے آمد و ولادت و بقا و دوام کائنات، سبب بقا و دوام کائنات ان ذوات مقدسہ کی وجہ سے امام کے حضور حدیث تبریک پیش کرتے ہیں اور تہنیت پیش کرتے ہیں، مبارکباد پیش کرتے ہیں. اور ظاہر ہے کہ یہ مبارکباد پیش کرنا در حقیقت ما سألتکم من اجر فہو لکم، قرآن مجید کی آیت ہے. پہلے کہا قل لا اسألکم علیہ اجرا، اجر مانگو، پھر اس کے بعد کہا یہ کہیں نہ سمجھے کہ یہ جو اجر مانگا ہے تو اس میں کوئی ہمارا فائدہ ہے، ہمیں کچھ ملے گا، ہمارے لیے کچھ اضافہ ہو جائے گا، کوئی چیز بڑھ جائے گی ہمارے ہاں. تو کہا یہ کلیئر کر دو ذرا. اگلی آیت اتری کہا ما سألتکم من اجر فہو لکم، کہا جو اجر مانگا ہے وہ تمہارے لیے. یہاں پر بھی جو ہم تبریک پیش کرتے ہیں، مبارکباد دیتے ہیں، تو یہ در حقیقت اصل میں ہم اپنے لیے کر رہے ہیں، وہاں پر ہماری مبارکبادی کی کوئی ضرورت نہیں ہے. انشاءاللہ تعالی انتہائی متبرک گھڑیاں ہیں، یہ پورا مہینہ انتہائی اہم ہے، اور خاص کر کہ یہ ماہ شعبان کے یہ جو ایام ہیں جہاں پر جو ہے اللہ کا نور زمین پر تشریف لانے کی جو گھڑیاں ہیں، تو میں الفاظ کہہ رہا ہوں اس کے پیچھے علمی بحثیں ہیں، ضرورت پڑنے پہ ایک ایک بحث کو کھولا جا سکتا ہے. نور خدا کی زمین پر آمد، تو جد خدا کی زمین پر آمد کوئی معمولی گھڑی نہیں ہوا کرتی. ہر رات جب یہ ذوات مقدسہ جس دن جس گھڑی جس وقت جس رات میں دن میں یہ ذوات مقدسہ اور مطہرہ تشریف لاتے ہیں، وہ لیلۃ القدر کی طرح ہی ہوتی ہے، وہ دن بھی جو ہے لیلۃ القدر کی طرح کا دن ہوتا ہے، کیونکہ یہ بھی قرآن ناطق ہیں. اور جس دن یہ زمین پر تشریف لاتے ہیں، ظاہری طور پر جو ہے بطن مادر سے تشریف لاتے ہیں، وہ دن بھی ایسا ہی دن ہے، یہ قرآن ناطق ہیں، قرآن صامت کے نزول کامل و اکمل کو لیلۃ القدر کہا گیا ہے، اگرچہ اور بھی باتیں ہیں لیکن جو اہم ترین اور مین اور مرکزی جو بات ہے جس پر فوکس ہے ہر چیز کا، باقی اس کے ساتھ شامل ہیں، وہ یہ کہ ایک دفعہ یہ رات قلب مطہر و طاہر و اطہر پیغمبر گرامی اسلام میں قرآن مجید مکمل طور پہ نازل ہوا، باقی تو جو آفیشلی طور پر تدریجی طور پہ قرآن مجید کا نزول ہوا، لیکن ان راتوں میں ایک ساتھ نازل ہوا، ٹھیک ہے کہ آفیشلی اسے دوسروں تک کنوے کرنے اور پہنچانے کی ابھی جو ہے گھڑی نہیں آئی، وقت نہیں آیا تھا، اسی طرح وہ قرآن صامت ہے، اس کا کے نزول کی وجہ سے لیلۃ القدر وہ رات ایک ایسی بابرکت رات بن جاتی ہے کہ سال میں اس جیسی راتیں ڈھونڈ کے انگوش شمار ہی کچھ راتیں ملتی ہیں جن کو کہا گیا ہے کہ ہو سکتا ہے یہ لیلۃ القدر ہو۔ ایک سیدہ طاہرہ و اطہرہ اور کوثر اور خیر کثیر اور مرکز امامت و ولایت اور منبع و مصدر امامت و ولایت یعنی فاطمہ زہرا سلام اللہ علیہا، جب وجود مبارک اس زمین پر تشریف لے آتا ہے تو اس رات کو بھی لیلۃ القدر کہا گیا ہے، اور اسی طرح جو ہے 15 شعبان کو بھی لیلۃ القدر کہا گیا ہے۔ بعض روایات میں کہا کہ ہر وہ رات جس رات، ہر وہ دن، ہر وہ گھڑی جس میں کوئی قرآن ناطق کی آمد ہوتی ہے وہ بھی لیلۃ القدر ہی کی طرح ہے فضیلتوں کے حوالے سے۔ تو جب اتنی متبرک گھڑیاں ہیں، اتنے متبرک ایام ہیں، تو کیوں نہ ان متبرک ایام سے توسل کیا جائے، ان متبرک ہستیوں سے جن کی وجہ سے کائنات برقرار ہے اور نظام کائنات چلتا ہے، اور کائنات ان کے وجود مبارک کی وجہ سے خلق کی گئی ہے، وگرنہ کائنات نہیں رہ سکتی۔ لولا الحجۃ لساقت الارض باہلھا، کہا اگر حجت خدا زمین پر نہ ہو تو یہ زمین برقرار نہیں رہ سکتی ہے۔ ہوتا ہے نا کہ کہتے ہیں کہ اگر انسان کو پانی نہ ملے تو مر سکتا ہے، آکسیجن نہ ہو تو مر سکتا ہے، زمین اور زمان کو حجت خدا نہ ملے تو یہ مر سکتی ہے، ختم ہو جاتی ہے، فنا ہوتی ہے۔ بعض روایات میں ملتا ہے کہ قیامت کا مطلب یہ ہے کہ حجت خدا کو چند سیکنڈ کے لیے پروردگار عالم زمین اور زمان سے ہٹا دیتا ہے۔ بہت اہم ہے، زمین اور زمان بھی، وقت بھی، جگہ بھی۔ زمین یعنی کرۂ ارض، زمان یعنی وقت، وقت اور زمین دونوں ولی خدا کے قبضے میں ہوتا ہے، ولی خدا کے جو ہے پنجے میں ہوتا ہے ہماری اردو زبان کے اندر۔ لہذا یہ جو زمین اور زمان ہے یہ تب برقرار رہیں گے جب اسے اس کا آکسیجن ملے گا، اور زمین کے اندر جو جتنی انواع و اقسام کی نعمتیں ہیں بشمول انسان جو اشرف مخلوقات ہے، اور دیگر جتنے بھی آپ دیکھتے ہیں جو نعمتیں یہاں پر موجود ہیں، جو دریافت ہوئی ہیں اور دریافت ہوتی رہیں گی، یہ سب بھی قائم و دائم ہیں اپنی خاصیت کو، اپنی ساخت کو، اپنے وجود کو، اپنی اصلیت کو، اپنی آئیڈنٹیٹی کو، اپنی قدر و قیمت کو برقرار رکھے ہوئے ہیں۔ کیوں؟ اس لیے کہ ان کو، ان کی حیات اور موت، ان کی حیات کی برقراری کا جو عنصر ہے، جیسے جانداروں کے لیے آکسیجن ہے، پانی ایک انتہائی بنیادی ضروری چیز ہے، اس طرح ان کی جو آکسیجن ہے، ہمارے سمجھنے کے لیے سمجھیں، یعنی حجت خدا، نور خدا، بقیت اللہ، وہ موجود ہیں، اس لیے کائنات بھی موجود ہیں۔ ماضی، حال اور مستقبل موجود ہیں، اس لیے کہ حجت خدا موجود ہے۔ اس لیے حجت خدا جب موجود ہے تو ٹائم بھی گردش کر رہا ہے، ماضی بنتا ہے، حال بنتا ہے، پھر مستقبل بنتا ہے۔ تمام نعمتیں اسی طرح ٹائم سے بھی گزر رہی ہیں، زمین سے بھی گزر رہی ہیں۔ بہرحال یہ تھوڑی سی خطرناک وادی میں ہم جا رہے ہیں، ابتدائی سٹیجز کو طے کیے بغیر میں نہیں چاہوں گا کہ ان بحثوں کے اندر گھسے، اگرچہ آپ لوگ سب ماشاءاللہ صاحبان فہم و فراست اور صاحبان دانش ہیں، ماشاءاللہ بڑے علماء کرام کو سنتے ہیں، سنتے آئے ہیں، اچھی کتابیں پڑھتے ہیں، میں یہاں کی کمیونٹی کو کچھ نہ کچھ تو سمجھتا ہوں، لیکن اس کے باوجود شریف فریضہ میرا یہ بنتا ہے کہ اس سے پہلے کہ میں ایسی وادیوں کو بیان کروں جس کے کچھ بنیادی چیزیں بیس نہ بنائی گئی ہو، لہذا مجھے یہ بیان نہیں کرنا چاہیے۔ صلوات بر محمد و آل محمد، اللہم صلی
علی محمد وآل محمد۔
جب ایسی متبرک گھڑیاں ہیں تو کیوں نہ پھر جن کے وجود سے زمین و زمان قائم ہیں ان کا توسل نہ کیا جائے، ان کی طرف مڑ کر گڑ گڑایا نہ جائے، ان کے دامن کو پکڑ کے فریاد نہ کیا جائے، उनके कदमों की खाक को उठा के आंखों का सुरमाना बनाया जाए। होता है ना कि बाज़ औक़ात बच्चे, हम सब वालिदैन भी हैं, हम सब बच्चे भी रहे हैं, औलाद भी रहे हैं और हैं भी। बच्चा बाज़ औक़ात एक चीज चाह रहा होता है ना, आप देखते हैं वो कितना जोर लगाता है। पहले वो जबानी ऐसे जो है मांगता है, फिर उसमें मांगने में शिद्दत आती है, फिर वो शिद्दत जाते जाते नाराजगी की तरफ बदलती है, बाज़ औक़ात रोने की तरफ जाता है। ज्यादातर बच्चे रोना शुरू कर देते हैं उसके बाद, आखिरी जो हरबा तो रोना शुरू कर देता है और आखिरकार वो उसे हासिल करने के लिए पूरी अपनी एनर्जी लगाता है। तवस्सुल का मतलब ये है ना कि तवस्सुल करो, आइम्मा से तवस्सुल करो, तवस्सुल करो इमाम मुझे दे दे, वो कर्जा मांगने आए हैं इमाम से। किससे मुखातब कर रहे हैं, किससे मांग रहे हैं, कैसे मांगने का तरीका है, खुद ही सिखाते हैं। दुआए कुमेल आप उठा के देख लीजिए, दुआए मुद्दा उठा के देख लीजिए, दीगर जितनी भी दुआएं आई, हत्ता जो बाज दुआया कलिमात हदीस किसा के अंदर आए हैं उसको आप देख लीजिए, मांगने का अंदाज भी हमें सिखा रहा है। कुरान मजीद की आयतों को देख लीजिए, तो सब मिलते हैं और पहले एक तवस्सुल करते हैं, फिर कुछ अराइज है आपकी खिदमत में, हो सकता है आप लोगों के लिए रिपीटेड बातें हों ज्यादातर आपकी खिदमत में, लेकिन इससे पहले सब मिलते हैं, ज़वात मुकद्दसा का वास्ता देकर खुदा की दरगाह में तवस्सुल करते हैं, अपनी हाजात लेते हैं, गुनाहों की बख्शिश के लिए फरियाद करते हैं। सल्लल्लाहु अलैका या मौला سيد الشهداء يا طار الله وابن طار والوتر الموتور يا حجة الله على خلقه يا سيدنا ومولانا إنا ترجعنا واستشفعنا وتوسلنا بك إلى الله وقدمناك بين يدي حاجاتنا يا وجيها عند الله سبحانه اشفع لنا عند سید الشہداء جو ثار اللہ و ابن ثارے ہیں، سید الساجدین کے سجدوں کا واسطہ، غازی عباس علمدار وفا کے کٹے ہوئے بازوؤں کا واسطہ، پروردگارا ہم محمد والے محمد کے ماننے والے ہیں، ہماری خطاؤں گناہوں کو تاہیوں سے درگزر فرما۔ پروردگارا ان ذوات مقدس قرآن و عطرت کے واسطے ان کے صدقے میں ان کے طفیل جو پریشان حال ہیں ان کی پریشانیوں کو دور فرما، جو مختلف حاجتیں رکھتے ہیں اے وجیہا عند اللہ اشفع لنا عند اللہ، کس دروازے پہ جائیں در اہل بیت کے علاوہ پروردگارا تجھے اہل بیت کا واسطہ، اس محفل میں جو بھی شریک ہیں حاضرین و حاضرات، ہماری مائیں بہنیں مومنین و مومنات، پروردگارا جن کی جو بھی شرعی حاجات ہیں اپنی درگاہ میں قبول و مقبول فرما، جو بیمار ہیں انہیں شفا عاجلہ و کاملہ عنایت فرما، خاص کر ہمارے جوان جو ہجرت کر کے یہاں پر مجبور ہوئے کہ ہجرت کر کے آ جائے، پروردگارا ان کی جوانی کی حفاظت فرما، سیرت علی اکبر و عباس و قاسم پر چلنے کی توفیق عنایت فرما، جو بھی مشکلات ہیں ان کی ان مشکلات کو حل فرما، پروردگارا جو دام درہم سخن قدم ہے کہے پر بھی، خاص کر ان ممالک میں اپنے گھروں سے لے کر مراکز سے لے کے سنٹروں تک ذکر محمد و آل محمد، ذکر قرآن و اہل بیت، ذکر وجہ تخلیق کائنات کرتے ہیں، ان کی توفیقات خیر میں اضافہ فرما۔ سوئٹزرلینڈ کے مومنین کو اسی طرح جینوا میں جو بیشی ایان ہے حیدر کرار و موالیان ہے علی ابن ابی طالب ہیں انہیں ہمت و طاقت عنایت فرما ان کے پاؤں کو اس زمین پہ مضبوطی عطا فرما انہیں عقل و شعور و بصیرت کے ساتھ اپنے مولا کے مشن کو ثانیہ زہرا زینب کبریٰ کے مشن کو آگے بڑھانے کی توفیق عنایت فرما صلوات بر محمد و آل محمد مولا امام زمانہ کی خوشنودی کے لیے بلند تر صلوات اپنی شرعی حوائش کی قبولیت کے لیے ایک بار پھر بلند تر صلوات تو یہ انتہائی اہم گھڑیاں ہیں دیکھیں اب سمجھانے کے لیے موضوعات کو ہم مختلف طریقے اختیار کرتے ہیں اور اسے پہنچاتے ہیں جو کہ یہ طریقہ قرآن و اطرت کا طریقہ ہے وگر نہ وہی بات جو ہے ختم ہوتی ہے اس پہلے والے جو دو تین جملے میں نے عرض کیے جو کلام معصوم کا ترجمہ تھا بس بات وہیں پر ختم ہو جاتی ہے وہیں سے شروع ہوتی ہے وہیں پر ختم ہوتی ہے لیکن جب اس کو کھولا جاتا ہے تو پھر ہمیں تفصیلات میں جانا پڑتا ہے مختلف حوالوں سے گفتگو کرنی پڑتی ہے اگر آپ لوگوں کو یاد ہے گزشتہ جو ایک ہمارا جلسہ رہا تھا غالباً جو ہے باب الحوائش امام موسیٰ کاظم علیہ السلام کی شہادت کے حوالے سے وہی ایام تھے غالباً ایک ہم نے ایک موضوع شروع کیا تھا اور کوئی چھ سات امپورٹنٹ جو پوائنٹس ہیں سیرت جو ہے اہل بیت کو سمجھنے کے اس کے اوپر ہم نے ڈسکس کیا تھا آج کچھ اور نکات ہم گفتگو کریں گے اور انشاءاللہ آنے والی جتنی بھی محافل ہیں مجالس ہیں ان میں اسی کو کنٹینیو رکھیں گے پہلی بات تو یہ ہے کہ جو حدیث ثقلین کے اندر جو میسیجز ہیں پیغامات ہیں وہ بہت اہم ہیں انی تارکم فیکم الثقل ثقلین کتاب اللہ و اطرتی اہل بیتی میں نے ترجمہ کیا تھا ثقلین کا مطلب کیا ہے چار پانچ نکات وہاں پر بیان کیے آج ایک دو نقطے ایک اور حوالے سے ایک اور انداز سے بات وہی ہے لیکن انداز بیان مختلف ہوگا طریقہ کار مختلف ہوگا ایویڈنس اور دلیل پیش کرنے کا جو ذرائع اور روٹس ہیں وہ ڈفرینٹ ہوں گے بات وہی ہوگی کوئی نئی چیز نہیں آنے والی دیکھیں اگر ثقلین کا مطلب کیا ہے دونوں مثلیں عربی میں کہتے ہیں مثلیں مثلیں کا مطلب برابر برابری کا مطلب کیا ہے اگر قرآن مجید کو کسی انسان کامل و اکمل کی شکل میں ڈھال دیا جائے تو کوئی کائنات میں انسان حتی خاتم النبیین کو ہٹا کر اولی العزم پیمبر اور 1,24,000 پیمبر بھی جو ہے پیمبر کی شکل میں بھی قرآن ڈھل نہیں سکتا پیمبر ہیں تمام تر احترام کے باوجود اگر قرآن کو کسی انسان کامل و اکمل و اتم کی شکل میں ڈھال دیا جائے تو وہ محمد و آل محمد ہو سکتے ہیں اگر محمد و آل محمد کو کسی کتاب کی شکل میں ڈالا جائے تو وہ قرآن مجید ہو سکتا ہے یہ ہے ثقلین انی تارکم فیکم الثقلین کتاب اللہ و اطرتی احد بیتی کیوں یہ دونوں ایک قرآن ثابت ہے ایک قرآن ناطق جیسے قرآن پچھلی دفعہ بھی عرض کیا تھا جیسے قرآن مجید نے کہا فاتو بسورت من مثلی کا ایک سورت تو لیا ہوا اگر کسی میں دم اگر سمجھتے ہو یہ غیر اللہ کا کلام ہے اللہ سے ہٹ کر کسی نے اس کی تخلیق کی ہے یا اللہ کے رسول نے کیونکہ عرب اس زمانے میں ایک کلچر یہ بنا ہوا تھا کہ عربی لٹریچر کا یا پوئٹری کا بہت زیادہ شوق تھا خانہ کعبے کی دیواروں پہ لٹکاتے تھے جو ٹاپ کی جو ہے شاعری ہوتی تھی بیت بازی کے بعد تو اگر سمجھتے ہو کہ یہ محمد ابن عبداللہ کی اپنی تخلیق ہے اور ادب کا عروج کی جو ہے تخلیق کیا ہے پیغمبر نے تو تم بھی تو کر سکتے ہو فاتو بسورت چلو ایک چھوٹا سا سورہ لے کے آ جاؤ کوششیں بھی کی گئی چلے عید کا دن ہے تو اسے مذاکر میں کہہ دیتا ہوں کہتے سورہ فیل نازل ہوا تھا اب سورہ فیل کی داستان آپ کو پتا ہے فیل یعنی ہاتھی وہاں ہاتھی کو ڈسکرائب نہیں کیا جا رہا تھا ایک ایسے واقعے کی طرف اشارہ کر رہا تھا کہ اس زمانے کی سب سے بڑی قوت سب سے بڑے ویپن کے ساتھ آ گئی اللہ تعالیٰ نے جب براہ راست اپنے دشمن کا مقابلہ کرنا چاہا ایک چھوٹے سے پرندے کے ذریعے ایک چھوٹے سے ویپن کے ذریعے سے اس پر اٹیک کر لیا اور کائنات کی پہلی جو ہے एयर जो है फोर्स वहां पर भेजी और एयर बम्बारमेंट हो गई वहां पर, ये पहला सूर्य फील है और वाकया वगैरह यानी ताकत और कमजोरी और ताकत की घमंडी का जो है एक मंजर पेश किया गया। सूर्य फील नाजिल हुआ तो कहा फातु बि सूरतिन मिन मिस्ली, कहते सारे इकट्ठे हो गए, जितने भी अरब अदीब थे उनको इकट्ठा किया गया, कहा भाई अब बनाओ। तो कहा कि सबसे छोटा सूरह कौन सा है, वो तो सूर्य फील नाजिल हुआ है। कहा कि रखो सामने फील को। अब सारे शोरा सारे अदीब सब इकट्ठे हो गए, सोचा 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 नहीं बना पाए। कहें पर अदबी अरबी अदब के एतबार से कोई चीज बनती है तो कोई मानी नहीं होते उसके, कोई मैसेज उसके अंदर से नहीं निकलता। जहां मैसेज निकलता है तो उसकी फसाहत और बलागत और ग्रामेटिकली तौर पर प्रॉब्लम क्लियर हो जाती है। कंफ्यूज हो गए, आखिर में दो तीन आयतें बना डाली और लेके आ गए, फिर खुद ही अपनी आयतों पर हंसने लगे, मजाक उड़ाने लगे। जिसकी लंबी सोंड है, मोटे मोटे मजबूत पांव है। हाथी को डिस्क्राइब, इसके अंदर मैसेज क्या है, ग्रामेटिकली तौर पर कितनी गलतियां हैं। अब कुरान मजीद ने कहा फातु बिसूरतिन, कहा अच्छा सूरत तो चंद आयतों से मिलके बनता है तो मुश्किल हो रही है, तो कहा अगली आयत उतरी फातु बिआयतिन मिन मिस्ली, कहा छोड़ो सूरे को एक आयत लेके आओ। एक आयत चार जो है अल्फाज से भी बन सकती है, चार हुरूफ से भी बन सकती है, तीन हुरूफ से भी बन सकती है, नहीं बना सके। बस कहा कुरान मजीद ने कहा देखें तुम लोग कुरान की एक आयत भी नहीं बना सकते, ये कुरान का चैलेंज है कयामत तक, और ये जिंदा मौजूदा है कुरान का, कोई नहीं ला सका आज तक, न ला सकेगा। इसी तरह अहले बैत अलैहिमुस्सलाम कुरान नातिक वो भी चैलेंज करते हैं, अगर अहले बैत मिन जानिबिल्लाह नहीं नहीं हो, कुरान नातिक नहीं हो तो फातू भी मिसली ही एक ऐसे अहले बैत क्रिएट करो अपनी यूनिवर्सिटीज के अंदर, अपनी इल्मी दरसगाहों में एक ऐसे इंसान की तरबियत करो जो इन चारों में से कोई एक की शक्ल बन सके, हम शक्ल बन सके, फोटोकॉपी बन सके, कर सकते हो, इट पॉसिबल, ये हो सकता है, नहीं हो सकता। वो जो कुरान ने कहा फातु भी सूरतिन चंद आयतें, तो उसकी अगर तशरीह करना हो हदीस सकलेन के रूप में तो हमें यूं कहना पड़ेगा फातू भी मोहम्मद इन वाली मोहम्मद, मोहम्मद इन वाली मोहम्मद 14 आयतों का नाम है। ये कुरान नातिक कंप्लीट होता है मोहम्मद इन वाली मोहम्मद, 14 आयतें इसके अंदर मौजूद हैं। ले आओ, चले ये ज्यादा हो गया, फातू भी आयतिन कुरान सामित ने कहा, यहां कुरान नातिक के बारे में चले ऐसा करें फातू भी इमाम मासूम मुफ्तरज वली ले आओ, मुमकिन है नहीं है। कुरान मजीद ने कहा वला रतबिन वला याबिसिन इल्ला फी किताबिन मुबीन, इस कुरान में कायनात की हिदायत के लिए जो भी खुश्क और तर जरूरत है वो इस कुरान के अंदर मौजूद है। कुरान नातिक ने कहा सलूनी सलूनी कब्ल अन तफ्तदूनी, कोई कायनात में कोई बंदा है जिसने इस तरह का चैलेंज किया हो, खुल के कहे पूछो मुझसे जो भी पूछना है। भाई कोई एक इल्म में तो माहिर हो सकता है, किसी एक फैकल्टी में किसी एक शोबे में एक्सपर्ट हो सकता है, वो कहे कुछ भी पूछना है पूछो, फिर वो साइन भी दे रहा है, कहता है पिछली नबियों की उम्मतों की पिछले नबियों पर जो किताबें उतरी थी तौरात ज़बूर इंजील जिसको आप बाइबल कहते हैं उनसे कुछ पूछना है तो देखो पूछो, मैं उनसे ज्यादा उनके बारे में जानता हूं, आने वालों के बारे में पूछो। फिर इशारा करते हैं जमीन और आसमान जदीद उलूम जिसको आप साइंस कहते हैं उसकी तरफ इशारा करते हैं, मैं आसमान के रास्तों को जमीन से ज्यादा जानता हूं। कोई और है तारीख में, आयदा आ सकता है, आप देखते ना आइंस्टाइन ये था फलान ये था, अभी वो जो फोर्थ हो गया कौन था वो जो व्हील चेयर में था बड़ा हॉकिंग, इस तरह के बड़े गुजरे हैं ना, न्यूटन ये था वो था वो था। अब बताएं इनमें से किसी ने हिस्ट्री में आपने सुना है कि ऐसा दावा किया हो सलूनी सलूनी कबलानता फिलूनी, किसी ने दावा किया है ऐसा, सुन लिया कर सकते हैं। قرآن نے کہا ولا رب ولا یابس الا فی کتاب مبین, یہ فرماتے ہیں سلونی سلونی قبل ان تبقیدو اننی اعلم طرق السماء احسن من الارض, ایسا دعویٰ کوئی نہیں کر سکتا ہے. اسی لیے اللہ کے رسول نے کہا دیکھو ثقلین ہیں مثلین ہیں, ہمارے اردو میں برابرین ہیں مساویین ہیں, ایک جیسے ہیں, دونوں میں اوپر نیچے کوئی فرق نہیں ہے. ایک بات. دوسری بات کا یہ بھی ذہن میں رکھو, دونوں کے ساتھ تمسک رکھنے میں کامیابی ہے, کسی ایک کے ساتھ میں نہیں, یہ دونوں کے ساتھ تمسک ضروری ہے. اگر کوئی یہ نعرہ لگاتا ہے تاریخ کے اندر یا آج بھی حسبنا کتاب اللہ, تب بھی وہ کامیاب نہیں ہوگا. اگر کوئی یہ نعرہ لگاتا ہے حسبنا اہل بیت نبی اللہ, تب بھی وہ کامیاب نہیں ہوگا. دونوں کے ساتھ بہما تمسک تم بہما, ان دونوں کے ساتھ اگر جڑے رہو گے تو کامیابی ہوگی. کامیابی کی دی اینڈ اور انتہا کیا ہے, حتی یرید علی الحوض, یہاں تک کہ یہ میرے پاس آ جائیں گے. صلوات بر محمد وآل محمد. آتے ہیں وہ جو قرآن کی آیت پڑھی, کہا کل شیء فان ویبقى وجہ ربک ذو الجلال والاکرام, یا ایک اور آیت نے کہا کل شیء ہالک الا وجہ, ہر چیز فنا ہوگی سوائے پروردگار کے. اب میں اردو میں ترجمہ فی الحال نہیں کروں گا. وجہ, وہاں پر بھی وجہ, وہاں پر بھی وجہ. اب یہ وجہ کیا ہے, عین ذات ہے یا صفات ہے, ہے نا؟ بحث پڑھتے رہے توحید میں, توحید افعالی اور توحید ذاتی, کہتے ہیں یہ عین ذات ہے یا عین صفات ہے, اس بحث میں فی الحال نہیں پڑھتے. جو چیز خدا کے لیے ہوگی وہ ہمیشہ, یہ ایک پرنسپل ہے اللہ کا, یہ خدا کی سنتوں میں سے ہے. ایک ٹاپک ہے قرآن کے اوپر ڈسکس کیا جاتا ہے, سنن الہیہ, سنن الہیہ, الہی سنتیں. پروردگار عالم نے کچھ اصول دیے ہوئے ہیں سوسائٹیز کے لیے بھی, انسانوں کے لیے بھی. کہا کہ جہاں یہ اصول فالو کیا جائے گا اس کے رزلٹ ایسے ہی نکل آئیں گے جو بھی فالو کرے گا. الہی سنتوں میں سے ہیں جو چیز بھی اللہ کے لیے ہوگی وہ ہمیشہ رہے گی, باقی رہے گی. اسے پوری کائنات بھی مٹانا چاہے نہیں مٹایا جا سکے گا. اسی لیے تو آپ دیکھتے ہیں کہ نام حسین, ذکر حسین, مشن حسین, شہادت حسین, جو تو مٹانا چاہتے تھے دن بہ دن بڑھتی جا رہی ہے. میں نے ایک ریسرچ پڑھی تھی, خدا جانتا ہے ریسرچ کرنے والے کے اوپر ہے, ایک عراقی ڈاکٹر ہیں, پی ایچ ڈی کر رہے ہیں, انہوں نے کتاب بھی لکھی ہے کربلا ٹریجڈی انگلش میں ہے اور ٹریجڈیا کربلا عربی میں ہے, بڑی زبردست کتاب ہے, بڑی اچھی ریسرچ کی ہوئی ہے. اس کے اندر کہتا ہے شاید کائنات میں, کہتا ہے کم سے کم یہ کہا جا سکتا ہے کائنات میں کوئی 24 گھنٹے میں ایک منٹ ایسا نہیں جاتا جہاں پر کہیں پر زمین کے کسی خطے میں نام حسین نہ لیا جاتا ہو. یہ اس کی ریسرچ ہے اور اس نے بہت سارے وہاں پر ایویڈنس بھی پیش کیے. آپ نے اب دیکھیں ثانیہ زہرا زینب کبرا نے دربار میں, ملعون کے دربار میں ہے, قیدی قیدن بن کر آئی ہے, رسن بستا ہے, بہت سارے مسائل سے, ابھی بھائی بھی ہمارے پڑھ رہے تھے اشعار, بہت سارے مشکلات و مسائل سے گزر کر وہاں پر آئی ہیں. اس بڑے دربار میں بظاہر طور پر آپ دنیاوی اعتبار سے دیکھیں تو یہ جو لشکر قیدیوں کا یہاں پر تشریف لایا ہے, جو قافلہ قیدیوں کا ہے, دنیاوی اعتبار سے جنگ میں ہوا کیا ہے, کمانڈر ان چیف شہید ہو چکا ہے. جتنے بھی مین فائٹرز تھے جو اس مشن کو لے کے آگے جا رہے تھے بظاہر طور پر, جتنی آرمی تھی ساری آرمی شہید ہو چکی ہے اور یہ کیپچر ہو چکے ہیں, قیدی بنایا گیا ہے. ظاہری طور پر تو یہی صورتحال ہے نا, بشمول کمانڈر ان چیف کے شہید ہو چکے ہیں سارے. لیکن اس کے بعد ثانیہ زہرا وہاں پر پہنچتے, دیکھیں ایک ہوتی ہے جنگ میں جنگ جیتنا ہے, ایک ہوتا ہے جنگ میں مقصد کو پانا ہے. دو الگ چیزیں, مقاصد کی جنگ, اہداف کی جنگ, بڑے گولز ہوں انسان کے پاس جس کی بقا کے لیے جا رہا ہو تو وہ پھر اس وقت اپنے وجود کی بقا کے پیچھے نہیں جاتا, لشکر کے اوپر فتح دلانے کے پیچھے نہیں جاتا. ذہن میں رکھیں کربلا میں لشکر کا لشکر پر فتح, اگر لشکر نے لشکر پر فتح پانا تھا تو سید الشہداء علیہ السلام ایک بڑا لشکر بناتے, تھوڑا انتظار کرتے, یمن والوں کو بلاتے, ادھر ادھر سے لوگوں کو اکٹھے کرتے. ایسا نہیں کیا سید الشہداء علیہ السلام, کیونکہ یہ ایک مقصدوں کی جنگ تھی. مقاصد کی جنگ تھی، اور معلوم تھا کہ مقاصد کی جنگ میں پاک و طاہر و مطہر و اطہر و اکمل خون مقدس ہی ان مقاصد کو حاصل کر سکتا ہے۔ اسی لیے ثانیہ زہرا بظاہر قیدن ہے، چھوٹا جملہ نہیں، ہم نے میں نے میں کہہ دوں آپ سنیں، آپ کہنے میں سنوں والسلام، نہیں، اس کے اوپر غور فکر کرنا ہے کہ کیا کہہ رہی ہے۔ اس کو لے کے آئے قرآن ناطق کے ان جملوں کو قرآن صامت کے اندر لے کے آئے، ثانیہ زہرا کے اس جملے کو معصومین کے دیگر جملوں کے ساتھ ملا دے، تب سمجھ میں آتا ہے ثانیہ زہرا کیا کہنا فرمانا چاہ رہی ہے۔ وہاں پر کہہ رہی ہے اما واللہ یا یزید، عجیب ہے، خطبہ دے رہی ہے، اس کے بعد فرماتی ہے اما واللہ یا یزید، اے یزید خدا کی قسم، جتنی مکاری ہے، چال بازی ہے، ٹرکس یوز کر رہے ہو، پروپیگنڈے کے ٹرکس ہیں، پروپیگنڈا مشنری تم نے بنائی ہوئی ہے، مبلغین کو بھیجتے ہو، ممبروں پہ تم نے قبضہ کر لیا، پیسے تم دے رہے ہو، کت کئی دک وسع سایک وناسب جہدک، فواللہ، اب پھر قسم کھا رہی ہے، فواللہ لا تموت ذکرنا ولا تمیت وحینا، کہا کہ تم جتنی مشنری ریاستی استعمال کرنا چاہتے ہو استعمال کرو، لیکن میں بنت علی قیدن ضرور ہوں، میرے جتنے بھی عزیز و اقرباء ہیں، یعنی جو لشکر حسینی تھا وہ کمانڈر ان چیف کے ساتھ شہید ہو چکا ہے، ہم تمہارے قیدی، تمہارے جیل و زندان میں ضرور ہیں، لیکن ہم تمہیں بتا دیں کیونکہ ہم دیکھ رہے ہیں کہ ہمارا مقصد حاصل ہو چکا ہے، تو سنو پھر، لا تموت ذکرنا، تم ہمارے ذکر کو ختم نہیں کر سکتے، ولا تمیت وحینا، عجیب تعبیر ہے یہ عربی زبان کے اندر، ولا تمیت وحینا، لوگوں کے دلوں کے اندر سے تم ہماری یاد کو مٹا نہیں سکتے ہو، کیا ہے، کل شیء فان ویبقى وجہ ربک ذو الجلال والاکرام، کیوں، یہ وجہ ربک ہے، یہ مجھے اردو میں ترجمہ کرنے میں مجبور نہ کریں کہ پھر جو ہے کوئی اعتراض کرنے لگ جائے اور آغا صاحب نے کیا کہا، خدا کے لیے جسم کا قائل ہوگی، یہ اہل بیت وجہ ربک ذو الجلال والاکرام ہے، اس لیے فان نہیں ہوں گے، کل شیء ہالک، ہر چیز ختم ہو جائے گی، الا وجہ، سوائے اس کے چہرے کے، اس کا چہرہ کہاں ہے، اس کے چہرے سے مطلب کیا ہے، کچھ تو ہے جس نے باقی رہنا ہے، پھر انشاءاللہ اس کے اوپر تفصیل سے بات کریں گے، بیس بنا کے بات کریں گے، صلوات بر محمد و آل محمد،
اللہم صل علی محمد و آل محمد،
اپنی حاجات کی قبولیت کے لیے بار دیگر صلوات،
اللہم صل علی محمد و آل محمد۔
جوانوں کے لیے ایک مثال دیتا ہوں، دیکھیں یہ ایسا ہی ہے نا کہ ہم، میری داڑھی سفید ہوتی جا رہی ہے، ویسے تو ہم ہمالین ہیں، داڑھی دیر سے سفید ہوتی ہے، 46 ہے عمر ہونے کے باوجود، ظاہر ہے میں کیا کروں گا، کوئی وہ کلر شرر لگا کے کالی کر دوں گا، لیکن یہ جو کلر میں نے لگایا ہے، کالی کیا ہے، یا کسی کالی چیز کو میں سفید کر دیتا ہوں، یہ رنگ کب تک رہے گا، میرا لگایا ہوا رنگ، ہفتہ دو ہفتہ، مہینہ، سال، بڑا مضبوط ہے تو چلو 4-5 سال 10 سال، بالآخر یہ رنگ اتر جائے گا نا۔ لیکن اگر ایک سفید کبوتر ہو، نیچرلی جو آج ورڈز یوز کرتے ہیں ہم لوگ، ہم کہتے ہیں قدرتی طور پر، قدرت کی طرف سے، خلقت کی طرف سے وہ سفید ہو، وہ کبھی ختم ہو جائے گا بارش کے پانی سے، دھوپ سے، اس کا رنگ اڑ جائے گا، دیکھا کہ کچھ عرصے کے بعد کبوتر کالا ہو گیا ہے، پیلا پڑ گیا ہے، وہ ایسا ممکن ہے، پاسبل ہے، نہیں ہے، ہاں، جو چیز خدا کے لیے ہو وہ رنگ نہیں بدلتا اس کا، کیونکہ وہ رنگ خدائی میں ہوتی ہے۔ اسی لیے بار بار معصومین ہمیں کہتے ہیں خود کو خدا کے ساتھ وابستہ کرو، خود کو خدائی بناؤ، خود کو الہی بناؤ، ہمیشہ الہی و ربی کی طرح بناؤ تو باقی رہو گے، جسم قبر میں جائے گا فنا ہوگا، تم باقی رہو گے، پٹکتے نہیں رہو گے برزخ کے اندر، قبر کے اندر، ان مرحلوں کے اندر، حتیٰ اس دنیا کے اندر، تم اس آنکھ کے محتاج نہیں رہو گے، اس کان کے محتاج نہیں رہو گے، وہ سنو گے جو تمہارا یہ کان نہیں سن سکتا، وہ دیکھ سکو گے جو دیوار کے اس طرف دیکھا نہیں جا سکتا، टाइम और स्पेस दोनों तुम्हारे कंट्रोल में आएंगे। क्या ये मुमकिन है या मासूम या वली अल्लाह ए वजह तखलीक कायनात, जी मेरे शियो, ये जो अशरफ मखलूक हो तुम और खासकर जो तुम शिया हो, खुलिकु मिन फादिलतीनतिना शियातुना, ए शिया जिसे हमारी बाकी मानदार मिट्टी से तुम्हें खलक किया गया है, तुम तो उस मकाम अशरफ हो अकमल तक पहुंच सकते हो जो तकरीबन मासूम के कदमों की खाक के नीचे वाला मकाम होता है जो तुम्हारे लिए खुदा ने बनाया है, उस मकाम को पहुंच सकते हो। कुल्लु शैइन फान व यबका वजह रब्बिका दुल जलाली वल इकराम। सलावत पर मोहम्मद व आले मोहम्मद। बस हम हदीस सकलेन के ऊपर बात करते हुए यहां पर पहुंचे। दोनों कुरान है। अब हो सकता है एक शख्स के मौलाना साहब देखें, आप लोग तो मेंबर से कहते रहते हो, होजे में भी डिस्कस करते हो, खासकर इल्म हदीस और दरायत पढ़ते हो तो बहुत ज्यादा बहस करते हो इसके ऊपर कि ये रिवायत सही है कि गलत है, इसको परखने का मैयार मौलाना क्या है, एकेडमिक बहस क्या होती है। जनाब इसकी हम तो एक सिलसिला जो रावी बायोग्राफिकली तौर पर इल्म रिजाल में चेक करते हैं, रावी फलाने फलाने अबान इब्ने तकलब है, जुरारा है, तो वेलकम जी कबूल करते हैं। दूसरा रास्ता क्या है, खुद उसके मतन को देखते हैं कि उसमें बुनियादी इस्लामी किसी प्रिंसिपल के खिलाफ तो बात नहीं की गई है, जैसे कहे खुदा दो है, कोई नबी नहीं आया था, ऐसी कोई रिवायत तो नहीं, वो दूसरी वगैरह कंडम कर देते हैं। तो मौलाना और भी कोई बेमाना है ना, मासूम ने फरमाया, तमाम मासूमीन ने फरमाया, अगर हमसे कोई बात नकल होती है आप तक पहुंचती है, इमाम फलान ने फरमाया चौथे पांचवे छठे इमाम से मैंने ये रिवायत सुनी, और तुम्हें शक पड़ जाए, कंफ्यूज हो जाओ, समझ में ना आ जाए, इस सारी सिचुएशंस में देखें ये डिफरेंट डिफरेंट सिचुएशन है, शक पड़ जाए, समझ में ना आ जाए, बहुत सी रिवायतें समझ में नहीं आती, कलाम मासूम को समझने के लिए ऐसे मानवी दर्जा चाहे, वो जो आम गुफ्तगू की है मासूम ने तीसरी चौथी जमात के हम जैसे तालिबानों के लिए, वो तो कोई भी समझ सकता है, लेकिन जो मासूम ने हकायक इस्मत को बयान किया है, हकायक कायनात को बयान किया है, हकायक विलायत को बयान किया है, खासकर विलायत तकवीनिया को, वो हर किसी के बस की बात नहीं है, ये अकली वैसे नहीं है, इसका एक सिरा तारत रूह से ताल्लुक रखता है, किरदार से ताल्लुक रखता है। कहा कि ऐसी कंफ्यूजन के वक्त युअरिजूहु अलल कुरान, कुरान के साथ टैली करो, इजा खालफू, अगर कुरान की मुखालिफत कर रही हो हमारी रिवायत, तुम्हारी समझ में ना आके तुम समझते हो मुखालिफत हो रही है, ये एक और मसला है, हकीकत में वो मुखालिफत कर रही, फद्रिबू अलल जिदार, दीवार पे दे मारो, रमू अलल बहर, जिनिवा की इस क्या कहते हैं लेक के अंदर उठा के फेंको, ये जो है क्या है, मासूम ने मैयार दिया। अच्छा, तो कलाम मासूम को परखने का मैयार कुरान साबित है, तो फिर आप कैसे इनको बराबर कहते हो, कैसे कहते हो कि ये सकलेन है, मिसलेन है, बराबरेन है, दोनों एक हैं, कोई फर्क नहीं करता, ये भी कुरान है, वो भी कुरान है, ये इंसान की शक्ल में आया है, अशरफ मखलूक बनकर, अकमल व कामिल बनकर, वो किताब की शक्ल में आई है, इसको उधर डाल दो तो वही निकलेगा, इसको इधर डाल दो तो वही निकलेगा। मौलाना फिर ये बातें कहाँ से आ गई, इस इंसान कामिल व अकमल मासूम व वलीउल्लाह को परखने का, उसके कलाम को परख, तवज्जो रखे एक बारीक सा नुक्ता, ये जो मैयार खुद कुरान नातिक ने हमें दिया है, ये उसके कलाम को कि ये वाकयन मासूम का कलाम है कि नहीं, इसे समझने के लिए दिया है। क्यों आज हम असरे गैबत में हैं, मासूम मौजूद नहीं, कोई तो बेमाना हो ना जिससे हम कलाम मासूम और मासूम के नाम पर बनाए गए कलाम में फर्क कर सके, ये वो बेमाना है, लेकिन खुद मासूम से ये बात निकली हो, 100% मुझे यकीन हो जाए कुरान के ऊपर टैली करने की कोई जरूरत नहीं है, वलव जाहिरी तौर पर हमें लगे कि कुरान की किसी आयत की मुखालिफत कर रही है, क्योंकि दोनों कुरान है, ये दो अलग चीजें हैं। तो आज जो मैयार दिया गया है वो इस पहलू को अंदर अपने अंदर रखता है। सलवात बर मोहम्मद वाले मोहम्मद। जिस तरह कुरान मजीद ने कहा है कि ऐसा है, मान देखें इस अगर मुझसे वाबिस्ता रहोगे, मुझसे अटैच रहोगे, अटैचमेंट रखोगे, तो आप जो है जिंदगी पाओगे, जिंदा हो जाओगे। या अय्युहल्लज़ीना आमनू इज़ा दआकुम इस्तजीबू लिल्लाहि वलिर्रसूलि इज़ा दआकुम लिमा युहयीकुम, ऐ साहिबान ईमान, लब्बैक कहो जब अल्लाह का रसूल कुरान और खुदा तुम्हें बुलाए। क्यों क्यों लब्बैक कहें? लिमा युहयीकुम, ताकि तुम जिंदगी पाओ। इसी तरह जब इमाम मासूम तुम्हें आवाज दे तो लब्बैक कहो, ताकि तुम जिंदगी पाओ। चलने फिरने को, खून की ब्लड सर्कुलेशन को जिंदगी नहीं कहते हैं कुरान की नजर में। मैयतुन बैनल अहया, अहले कूफा को क्या फरमाया सैयदुल शुहदा ने, जब असहाब आए और कहा सैयदुल शुहदा अहले कूफा तो आ रहे हैं, 18,000 खुतूत वाले लिखे गए थे, कुछ ना कुछ तो आए होंगे, 1-2 हजार तो आए होंगे। कहा नहीं, कोई भी नहीं आया। कहा कि वलीमादा, क्यों, इसको क्या वजह है, क्यों नहीं आए? असबाब बयान किए डिटेल में। फरमाया इन्नहुम मैयतुन बैनल अहया, ये चलती फिरती लाशें हैं, खतरात पड़ गए। फैजा मुहिस्सु बिल बला, सैयदुल शुहदा के खुतबे के जुमले, मुश्किलात में पड़ गए इमाम की वजह से, वली की वजह से, इमामत की वजह से मुश्किलात आने लग गई। कल्लत दयानून, कूफे वालों की दीनदारी सुकड़ती गई, सुकड़ती गई, सुकड़ती गई, बहाने हजारों आ गए उनके पास। खेतो खलियान, जापो नौकरी, बीवी बच्चे, खजूर के उतारने का मौसम, मेरी बकरी बच्चा दे रही है, मेरी ऊँटे मैं छोड़ चुका हूँ, मैंने उसके साथ वादा किया था, मेरी उसके साथ बातचीत चल रही है, अब मैं इस झगड़े में पढ़ नहीं सकता, मैं तो बाल बच्चेदार आदमी हूँ, मेरे इतने सारे बच्चे यतीम हो जाएंगे, वगैरह वगैरह वगैरह। कल्लत दयानून, इस जिंदगी की यही कूफा, चलता फिरता, जीता जागता, सुबह होती है, शाम होती है, रगों में खून भी दौड़ता है, ब्लड सर्कुलेशन है, बीपी ऑपरेटर लेकर चेक करो, बिल्कुल जिंदा है। मासूम कहते हैं इन्नहुम मैयतुन बैनल अहयो, जिंदों के दरमियान मुर्दे हैं ये, इनको आप जिंदगी समझते हो? जो कुरान सामित के साथ नहीं है मैयतुन बैनल अहयो, जो कुरान नातिक के साथ नहीं है मैयतुन बैनल अहयो। सल्लल्लाहु अलैहि मुहम्मद व आलि मुहम्मद। मैं तेजी के साथ अब पॉइंट्स बयान करता हूं। पॉइंट्स ये हैं, आखिर इमाम के साथ न देने के बुनियादी अवामिल क्या है? चराग हिदायत है, हदीस के जरिए बयान किया है, सीरत अमली सबसे बड़ी कैरेक्टर होता है किसी भी इंसान का। इमाम मासूम के कैरेक्टर लोगों के सामने है शुरू से लेकर आखिर तक। चलो वलीउल्लाह नहीं मानते, कुरान नातिक, विलायत तकवीनी, वगैरह वगैरह वगैरह, सब चीजों को अपनी जगह। एक आम इंसान की हैसियत में आप इनका कैरेक्टर तो तुम्हारे सामने है। तुम लोग नहीं चाहते कोई अच्छे कैरेक्टर के आदमी के साथ दोस्ती रखो, अच्छे कैरेक्टर के लोगों के साथ उठो बैठो? क्या वजह है कि वो अच्छे कैरेक्टर के, देखो मासूम की बात नहीं कर रहा, वलीउल्लाह की बात नहीं कर रहा, हुज्जतुल्लाह की बात नहीं कर रहा, अच्छे कैरेक्टर के इंसान को छोड़कर बुरे कैरेक्टर के इंसानों के पीछे जाते हैं? इसकी कोई है ना, कोई सेक्रेट तो है, कोई चीज तो है, समझना चाहिए। आज भी ये खतरात मौजूद है, आज भी इमाम मासूम मौजूद है, कुरान भी मौजूद है, उनकी तालीमात भी मौजूद है, ये सिचुएशन आज भी पैदा हो सकती है, हम में से हर एक के लिए ये सिचुएशन आ सकती है, हमारे बच्चों के लिए आ सकती है। ट्रेन करें अपने बच्चों को। हम अभी तो हम होशियार हो गए, आज तो उलूम मोहम्मद वाले मोहम्मद खुजरे या रूसी में बैठी उस दुल्हन तक पहुंच गए, जैसे कि आखिर जमाने की रिवायात के अंदर है। ये तो नहीं सिर्फ इमाम ने कहा ठीक है आप ट्रेडिशनली तौर पर एक जश्न मनाओ, फिर एक मातम करो, फिर एक नियाज खाओ और आप चले जाओ, ठीक है बच्चे को थोड़ा कुरान पढ़ा लेना, वाजिब नमाजें सिखा लेना। ये तो कूफा वाले करते थे, कोई यजीदी नमाज पढ़ते थे, लश्कर होर जब रास्ते में रोकल पीछे भाग गया था, यजीद के लश्कर में से कुछ लोगों ने शब आशूर कहा हम नवासे रसूल के पीछे नमाज पढ़ने को मुतबर्रिक समझते हैं, सुबह तलवारें भी निकाल रहे हैं। ये फर्ज तक सबसे बड़ा शायर है अहले बैत, रास्ते में मिलता है इमाम आली मकाम से, शायर है, दानिश्वर है, मुफक्किर है, लतीफ रूह रखता है शायर, आपको पता है बड़े नाजुक होते हैं। फरमाता है फर्ज तक कूफे के हालात कैसे हैं जरा डिस्क्राइब, अब देखे शेर ने डिस्क्राइब कर रहा है, कहता अबा अब्दुल्लाह अन्न अहले कूफा قلوبهم معك ولكن سيوفهم غدا مشهودا عليك। अल्लाह हू अकबर, अजीब मिजाज के लोग हैं। साइकाट्रिस्ट कुछ काश उस जमाने में जो साइकाट्रिस्ट होते हैं तो जरा देख लेते हैं, आज भी साइकाट्रिस्ट को चाहिए कि जरा चेक कर लें ये कौन सी सिचुएशन है, ये निफाक और मुनाफिकत की कौन सी कैटेगरी में हम डाल सकते हैं और साइकोलॉजिकली तौर पर किस किस्म के उसमें हम डाल सकते हैं। कहते हैं मौला दिल आपके साथ है, तलवारें आपके खिलाफ है। दिल आपके साथ है, तलवारें आपके खिलाफ, अजीब है। तो इस सिचुएशन की वजह क्या है? वो कहते हैं जब आशूर सैयद शोदा कहते नवासे रसूल के पीछे हम नमाज पढ़ना चाहते हैं, कौन लोग जो कहते हैं सुबह हमने नहीं कतल करना है, रात को उसके पीछे नमाज पढ़ना चाहते हैं, तबा रुकन तयमुमन सुबह कतल करने के लिए भी तैयार है, ये किस किस्म का मिजाज है भाई? क्या पॉसिबिलिटी है आज भी? जी वो इंसान किसी मरीख से नहीं आए, प्रोटो से नहीं आए थे, हम जैसे इंसान थे, उन्हीं का तसलसल यहां तक है। तो आज भी ये चैलेंजेस हैं, आज भी हम कहें कूफी कारबलाई में डिवाइड हो सकते हैं, इज इट पॉसिबल? यस पॉसिबल। आखिर जमाने के बारे में रिवायात को पढ़े, कह रहे हैं कि सयाती जमान व दीन यकून आरुल अलाबाद الناس, अजीब जुमला है, और भी रिवायात है, टाइम नहीं मेरे पास। कह रहे एक ऐसा वक्त आएगा कि आखिर जमाने में लोगों को अपने दीन की प्रैक्टिस करते हुए बेइज्जती महसूस करेंगे, इंसल्ट फील करेंगे। मैं इशारा करके जाता हूं, मैं इसी यूरोप के किसी जगह में था, वहां पर एक बंदे खुदा मिला, हम बातें कर रहे थे तो आगे से एक और बंदे खुदा आ गया, दोनों मोमिनीन थे इस तरह में, दोनों शिया थे। वो जो उधर से आया था उसने उधर से ही मुझे पहचान लिया और कहा सलाम अलैकुम या अली मदद, मौलाना या अली मदद। इस बंदे को मैंने देखा ये बगले जाग रहा है, बगले जागने लग गया, और उसके बाद जो है उसको कहता है हमसे बोलो क्या करते हो, क्योंकि उस तरफ कुछ हमारे गैर मुसलमान भाई बैठे हुए थे। वो कहता है यार तुम क्या करते हो यार, शर्मा चाहिए यार, इस तरह आराम से बात करो। मैंने कहा क्यों क्या हुआ? सलाम अलैकुम कहते हुए शर्मा रहे हो यार, मदद कहते हुए शर्मा रहे हैं आप, क्योंकि आप बहुत हाईली एजुकेटेड है, क्वालिफाइड है, यूनिवर्सिटी के प्रोफेसर है, आपको जेब नहीं देता, आपका स्टैंडर्ड नहीं है कि आले मदद को हो, आपका स्टैंडर्ड इससे हाई है कि सलाम अलैकुम को हो। क्या आपने सोच बना लिया अपनी? किस किस्म के अहले बैत और कुरान को मानते हैं आप चाहते हैं कि अहले बैत और कुरान की तफसीर लिबरल और सेकुलर आइनक से करें हम? आप चाहते हैं ह्यूमनिज्म की आइनक पहने उसके बाद इमाम अली को डिस्क्राइब करना शुरू करें, कुरान को डिस्क्राइब करें, करबला को डिस्क्राइब करें? आप चाहते हैं बकौल अल अकबर खुद बदलते हैं नहीं कुरान को बदल देते हैं? तो कुरान के मुताबिक ठानना है या कुरान को अपने मुताबिक ठानना है, इमाम के मुताबिक ठानना है या इमाम को अपने मुताबिक ठानना? कूफे वालों का प्रॉब्लम यह था। आए नंबर एक, अब वक्त नहीं है, तेजी के साथ मैं बयान करता हूं। पहला काम बाद रसूल ग्रामी इस्लाम क्या हुआ वहां पर सकीफा, सकीफा में क्या हुआ? दीन और मुआशरे की लीडरशिप के अंदर जुदाई पैदा किया, क्योंकि लोगों के मिजाज को पुराना लगे इसलिए मैंने लफ्ज सियासत इस्तेमाल नहीं किया, हालांकि अरबी जबान का लफ्ज है, रिवायात में आया सासा या सूसु यानी मैनेजमेंट करना, सोसाइटी को मैनेज करने को कहते हैं सियासत, सासा या सूसु से सियासत है, मैंने जानबूझ के नहीं, क्या एलर्जी महसूस ना करें हमारे सामीन। दीन और सियासत मसलब क्या? कहते हैं दीन लेना है, दुआ पढ़नी है, कुरान सीखना है, हजरत अली वहां पर मसले हम उन्हीं हल कराते हैं, हमें खलीफा को हल, हाँ गवर्नमेंट करना है, हुकूमत करनी है, माशरे की इकोनॉमी को हाथ में लेना है, एजुकेशन सिस्टम को हाथ में लेना है, ना 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 ना, ये तो हमारे पास रहेगा, अली सूट नहीं करता यहाँ के लिए। क्यों? अली ने इतने मुशरिकीन को मारा है, इतने लोगों के साथ जंगें लड़ी हैं, इतने के ऊपर जुल्फकार चली है वगैरह वगैरह, अली बड़े हसमुख हैं, हर किसी के साथ फ्रेंडली हो जाते हैं, ये जो फला साहब बैठे हैं ना ये अबू सलतम तरीरा है, हमेशा गुसेले अंदाज में खलीफा को ऐसा होना चाहिए, गुसेला टाइप का बंदा होना चाहिए, कदकाड भी थोड़ा सा इसका निकला हुआ है, पार्टी शाटी भी जरा अच्छी है, करे इसको खलीफा बनना चाहिए। अरे तीन ले लो, फिकी मसाइल सीखो, फैसले जितने हमें हानि होते ना, चीफ जस्टिस हमारे हजरत अली हैं, ये विलायत तशरीई अहले बैत का हक, मतलब क्या तशरीई? कायनात के ऊपर जाहिरी हुकूमत, नहीं मानते इस अकीदे को तो फिर ये अकीदा भी छोड़ना पड़ेगा कि हम इमाम हुज्जत के बारे में कहते हैं हम लागुल अर्ज़ु किस्तम व अदला कलामुल अज़्ज़ुल मम व جوڑا